या अली मदद, अलवाइज राय अबू अली मिशनरी, वाइज नंबर 644।
নিত জল হবে তাকো কারনায়াবে পিরনে ফরমায়া বন্দে সহি কমাবে নিত জল হবে তাকো কারনায়াবে فرمایا بندے سو ہی کماوے اللہ گن تیرا پیا گن تیرا مولا گن تیرا اغا گن بہت ہمیرا سب گن بندے کے فضل کرو فضل کرو مرا سوامی اللہ گن تیرا صاحب گن تیرا یا شاید گن با تہ میرا بلن حضر امام پہ صلوات پڑھو دین دھر اللہم صلی اللہ محمد و آل محمد یہ گنان پیر صدر دین کا ہے مگر یہ گنان کٹھا گیا پیر حسن کبیر دین کا انہوں نے پیر صدر دین کے نام سے یہ گنان بنایا ہے گر پیر حسن کبیر دین ماں باپ اپنے باپ کے نام سے یہ رپورٹ کرتے ہیں نسی جل کا مطلب ہے اپنا ارادہ آدمی کا خود کا خیال اس کی خود کی بھاونا اور یہ شبد سنسکرت کے نشچے سے نکلا نشچے کہتے ہیں ڈسیزن کو کوئی چیز کا فیصلہ کرنا کہتے ہیں کہ اپنا خیال دھرم کے اندر تم لگاؤ اس سے کوئی کام نہیں آئے گا پیر نے جو کچھ فرمایا ہے اس کے اوپر تم اگر محنت کرو گے تو کمانی ہوگی انسان بہت گنہگار ہے اور خدا کی رحمت کے سوا آدمی کا کوئی چھٹکارا نہیں مذہب اسماعیلی ہوئے یا کوئی صوفی مذہب ہوئے گرو نانک کو ماننے والے سکھوں کا مذہب ہوئے جیسس کرائسٹ کو ماننے والے کرسچن ہوئے سناتن دھرم پر چلنے والے ہندو ہوئے موسیٰ نبی کی شریعت پہ چلنے والے یہودی ہوئے یا گوتم بدھ کو بھگوان کا اوتار سمجھنے والے بدھسٹ ہوئے آپ دنیا کے کوئی بھی دھرم میں چلے جاؤ دنیا کے کسی بھی دھرم کی آپ چوپڑی پڑھو آپ کو یہی چیز نظر آئے گی کہ دھرم کے اندر گرو کا حکم ماننا چاہیے اگر دھرم گرو کے حکم پرمانے نہیں چلے تو دھرم ایک کلب بن جاتا ہے دھرم ایک ایسی سوسائٹی بن جاتی ہے کہ جس کے اندر میجورٹی ووٹ ڈالنے سے آدمی عمل کرے دھرم ایسی دنیا کی رمت گمت کی یا کوئی پولیٹیکل سوسائٹی کے سنستھا نہیں کہ جس کے اندر ہمارا مت یا ہمارا منتویہ یا ہمارا خیال اور ہمارا وچار لیا جائے اور ہم کو میجورٹی ووٹ ملے تو اس کے اوپر سب لوگ فالو ہوئیں دھرم ایسی چیز نہیں دھرم جو ہے اپنے ارادے کو توڑ دینے کی بات ہے دھرم کے سامنے اپنا نشچے اپنا نسیجل اپنا ارادہ اپنا خیال اپنا وچار اپنا سوبھاؤ اپنی عادت اس کے سامنے چرن میں ڈال دینے کی چیز ہے مذہب کے اندر جس طرح مذہب ہم کو کہے اس طرح ہمیں چلنا ہے ہم جس طرح مذہب کو چلانا چاہیں ایسا مذہب نہیں چل سکتا دھرم کو دھرم کے حساب سے ہی سمجھے جائے اور اس کے اوپر عمل کیا جائے تو ہی فائدہ ہو سکتا ہے. مولا کے فرمانوں میں، قرآن پاک میں، رسول اللہ کی حدیثوں میں، ہمارے پیروں کے گنانوں میں، یہ اپنے مذہب کی باتیں ہیں، لیکن پر مذہب کی چوپڑیوں میں بھی ہم کو یہی چیز بتائی گئی ہے کہ تم کو جو تمہارا مرشد حکم کرے، کبھی وہ حکم تمہاری سمجھ میں نہیں بھی آتا تو دیندارو اس پر تو بھی ہمیں عمل کرنا چاہیے، بھلے ہمیں اس کی سمجھ نہ بھی آوے، بھلے وہ چیز ہمارے درشتی سے انکول نہ بھی ہوئے، تکلیف والی ہوئے، مشکل والی ہوئے، مگر دھرم اسی چیز کا نام ہے کہ ہم اس کے اوپر کوئی بھی دلیل کیے بغیر، کوئی بھی انکار آناکانی کیے بغیر عمل کریں، یہی مذہب ہے. امام نے ایک فرمان میں فرمایا ہے کہ مرشد اگر تم کو دن کے وقت یہ بولے کہ ابھی رات مان لو تو تم اس وقت رات مان لو، اگر تم کو مرشد رات کے وقت کہے کہ اس وقت دن ہے تو مولانا سلطان محمد شاہ صلی اللہ علیہ فرماتے ہیں کہ تم قبول کرو کہ اس وقت دن ہے. اگر تم کو مرشد کوئی کڑوی چیز دے دے اور کہے کہ اس کو میٹھی کر کے کھا جاؤ تو فرمایا کہ تم اس چیز کو میٹھی سمجھ کے ہی کھاؤ اور تمہیں اس کی کڑواش نہیں لگنی چاہیے. مرشد کے سامنے ہماری جب اس طرح کی بالکل اڈگ، کوئی بھی شنکا بغیر تابے داری جب ہو جائے تو ہمیں مذہب کے اندر سے وہ چیز پراپت ہوتی ہے کہ جو ہمارے وچار اور خیال میں بھی نہیں ہوگی. مولا باپا نے جب یہ فرمان فرمایا کہ دن کے وقت اگر مرشد کہے کہ رات ہے اور رات کو کہے کہ دن ہے، اس فرمان کے نیچے ماں باپ نے فارسی بھاشا کا ایک شعر بولا ہے. ماں باپ کہتے ہیں کہ مرشد اگر تم کو یہ کہے کہ شراب کے اندر اپنی چٹائی بھگو کے اس پر بیٹھ کے تم نماز پڑھو تو مرشد کے حکم میں شنکا مت کرنا. حافظ شیرازی کا فارسی بھاشا کا یہ شعر ہے. بمے سجادہ رنگی کن گرد پیر مغا گوید، بمے سجادہ رنگی کن گرد پیر مغا گوید، کہ سالک بے خبر نبوت ذرا ہو رسم منزل ہا. اگر تیرا مرشد تیرے کو یہ کہے کہ تو اپنا مسلح، مسلح اس کو کہتے ہیں چھوٹا سا کارپیٹ، چھوٹی سی چٹائی کہ جس پہ بیٹھ کے نمازی نماز پڑھتے ہیں، اس کو بہت پوتر سمجھتے ہیں، اگر تیرا مرشد تمہیں یہ حکم کرے کہ اپنے مسلح کو شراب میں ڈبو کے اس کے اوپر بیٹھ کے تم نماز پڑھو تو نہ مت کرو، کارن کہ تیرا جو مرشد سمجھتا ہے وہ تو نہیں جانتا. مولا باپا نے یہ شعر پڑھا ہے حافظ کا، مطلب یہ ہے کہ مرشد کے سامنے ہمارا سر جھک جائے، مرشد کے سامنے ہمارا دل دے دیا جائے، مرشد کے سامنے ہماری مرضی سونپ دی جائے. مذہب کے اندر سب مرضی مرشد کی. جب تلک یہ بات نہیں بنے گی تب تلک مذہب نہیں بنے گا. میں آپ کو ہزار برس کی بات سناؤں، آج سے ایک ہزار سال، ہزار برس پورے ہو چکے ہیں، اس کو دس بیس برس زیادہ ہو گئے ہیں. ایک ہزار سال پہلے رے کے گام میں، ایران دیش میں ایک گام ہے رے، اس گام کے اندر ایک بہت بڑا آدمی تھا. اس آدمی کا نام تھا جلال الدین رومی، جس کو مولانا روم کہتے ہیں. وہ آدمی اپنے زمانے میں کتنا بڑا تھا، کتنا علم والا تھا، اس کا اندازہ آپ اس بات سے کر لو کہ اگر مولانا رومی کسی راجا کے دربار میں چلا جائے تو راجا تخت سے نیچے اتر کے اس کا سواگت کرے، اس کا دبدبا، اس کی شان، اس کا علم اس زمانے کے اندر اور کسی کا نہیں تھا. جلال الدین رومی ایک سنی عالم تھے، اس کے شاگرد بھی بڑے تھے اور اس کے جو شاگرد تھے وہ اس بات پر فخر کرتے تھے, شاگرد یعنی ششیہ, کہ ہم مولانا رومی سے سیکھے ہوئے ہیں. ان کو اس بات کی آنر ملتی تھی. بہت بڑا علم والا شخص تھا, اس کارن سے آہستہ آہستہ علم کے اندر اترتا گیا. جب وہ اس درجے پر پہنچ گیا کہ خدا اس کو اپنا رستہ صحیح طور پہ, سچے طور پہ اس کو دکھا دے لے, تو ایک دن ایک بناؤ بنا. مولانا جلال الدین رومی, اس وقت ان کی آسرے 40 برس کی عمر تھی, اپنے گھر کے باہر باغیچے کے اندر ایک چھوٹا سا تڑاؤ تھا, اس کے کنارے کے اوپر بیٹھے تھے اور ان کے سامنے بہت سے ان کے اسٹوڈنٹ ششیے بیٹھے تھے, ان کو علم گنان سکھا رہے تھے. بہت سی چوپڑیاں بھی پڑی تھیں, سکھ شانتی کا سمے تھا. 18 برس کا ایک چھوکرا, چھوٹی سی داڑھی, بڑی بڑی آنکھیں, کھمبے کے نیچے تلک لمبے لمبے بال, گرین کلر کا ایک لمبا جبا پگ تلک پہنا, لال رنگ کا ادھر اس نے پٹا باندھا ہوا, ہاتھ میں ایک تسبیح, پاؤں میں چمپل, پتلا سا شریر, لمبا قد. اس طرح چڑھا آیا کہ جیسے جنگل کے اندر ایک سنی جاتا ہے. آہستہ آہستہ سنی کے طرح, جنگل کے اس راجا کی طرح پاؤں رکھتا رکھتا 18 برس کا یہ چھوکرا اس کے اندر آ گیا. بڑی بڑی تیز والی آنکھوں سے جب اس نے مولانا جلال الدین رومی کو دیکھا, جلال الدین رومی کھڑا ہو گیا. السلام علیک, اس نے جواب دیا. وعلیکم السلام. بس بات چیت کچھ نہیں, زمین پہ بیٹھ گئے. یہ آنے والا چھوکرا کون تھا؟ حضرت شمس تبریز تھے. حضرت شمس تبریز ہمارے امام مولانا علاء الدین محمد کے چھوکرے تھے. ہماری ونشاوڑی میں اماموں کی جو لسٹ ہے اس کے اندر یہ نام آتا ہے, مولانا علاء الدین محمد ان کے بیٹے تھے. بڑے تیجسوی تھے. 18 برس کی چھوٹی جوان عمر کے اندر وہ بڑے پاورفل ہو گئے تھے عبادت بندگی کے رستے میں. ان کو امامت نہیں ملی, امامت ان کے دوسرے بھائی کے پاس چلی گئی, لیکن حضرت شمس تبریز کو لوگ شاہ شمس بھی کہتے ہیں. یہ جو شمس تبریز تھے, میں جو علاء الدین محمد امام کے بیٹے کی بات کرتا ہوں, یہ پیر شمس نہیں ہے. پیر شمس جو ملتان میں ہوئے, ان کا ٹائم بھی آسرے لگ بھگ وہی وقت تھا, لیکن حضرت شمس تبریز جوان تھے اس وقت, اور اس وقت پیر شمس جو تھے وہ بڑی عمر کے تھے. حضرت پیر شمس جو تھے, پیر شمس الدین بن صلاح الدین سبزواری, ان کے پتا کا نام صلاح الدین تھا اور وہ بھی پیر کی پٹھیوں میں ہیں. پیر شمس کے پتا کا نام صلاح الدین تھا اور حضرت شمس تبریز کے پتا کا نام ہمارے مولانا امام علاء الدین محمد تھا. وقت دونوں کا لگ بھگ ہے. لوگوں نے بہت دفعہ مسٹیک کی ہے کہ حضرت شمس تبریز کو پیر شمس جو ملتان میں ہوئے اور جنہوں نے یہ گنان کتھے ان دونوں کو وہ ایک قد مان لیتے ہیں, لیکن یہ بات برابر نہیں. حضرت شمس تبریز بیٹھ گئے. ان کا ہاؤ بھاؤ دیکھ کے جو مولانا رومی کے شاگرد بیٹھے تھے ان کے اوپر بڑا اثر ہو رہا تھا. حضرت شمس بولے, مولانا روم کو کہتے ہیں, تم اپنا کام کرو. اس نے پھر اپنا لیسن شروع کیا. جب وہ لیسن میں ایک دم تلین ہو گئے تو ایک چوپڑی اٹھائی, اس کو کھول کے دیکھا, ہاتھ سے لکھی ہوئی چوپڑی, وہ زمانے میں پریس نہیں تھے, ایک ایک چوپڑی جیون جتنی قیمتی ہوتی تھی, اور عالم شخص کی نظر کے اندر چوپڑی کی وہ قیمت ہے کہ روز راجا کی نظر میں تخت کی قیمت نہیں. چوپڑیاں راج سے زیادہ قیمتی ہیں کیونکہ ان کے اندر علم جنان ہوتا ہے, مگر چوپڑیاں جس میں سچا علم ہوئے, یہ ناول اور چکرم جیسے پیپر کی چوپڑیوں کی بات نہیں کرتا میں. چوپڑی اٹھا کے دیکھی, اس کو رکھ دی, پھر دوسری اٹھائی وہ بھی رکھ دی, ایسا سب چوپڑیاں اوپر نیچے کرے. مولانا رومی نے چوپڑیاں سسٹم سے رکھی ہوئی تھی, نمبر ایک دو تین اس نے اپنا حساب کر کے رکھا ہوا تھا, اس کے اندر کوئی نشانیاں رکھی تھی. حضرت شمس چوپڑی اٹھاوے ایسا ایسا کر کے رکھ دے پھینک دے, وہ جو جس ارینجمنٹ سے رکھی تھی وہ آرڈر بدل گیا, مولانا رومی کو ذرا اچھا نہیں لگا, اور جو شاگرد سامنے بیٹھے تھے ان کو بھی ٹھیک نہیں لگا, ان کو ذرا غصہ آ رہا تھا کہ یہ کون ہے جو ہمارے استاد کی, ہمارے گرو کی ایسی بے ادبی کر رہا ہے اور بڑی ندرتا سے بیٹھا ہے. مگر اس کے اندر ایسی معصومیت تھی, یعنی چہرے کے اوپر شمس تبریز کے منہ کے اوپر ایسا بھولا پن تھا کہ جیسے کوئی چھ آٹھ مہینے کے بچے کے اوپر ہوتا ہے. ایک چوپڑی اٹھائی, شمس پوچھتے ہیں رومی کو اس میں کیا لکھا ہے. وہ پہلے سے غصے تو ہوا تھا اندر سے, بولا کچھ نہیں تھا, اب جو حضرت شمس پوچھتے ہیں کہ اس میں کیا لکھا ہے تو اس نے چڑ کے بولا کچھ نہیں لکھا, رکھ دو. چوپڑی رکھ دی. وہ پھر لیسن میں شروع ہو گیا. جب بہت تلین ہو گیا, حضرت شمس نے ساری چوپڑیاں اٹھائیں, اور جو تڑاؤ تھا نا اس کے کنارے پہ تو بیٹھے تھے, وہ سب چوپڑیاں پھینک دی تڑاؤ میں. تڑاؤ میں جب چوپڑیاں پھینک دی تو آواز آئی, سب شاگرد کھڑے ہو گئے, سب لوگوں کو بڑا غصہ آیا, مولانا رومی بھی بہت غصے میں آ گئے. شمس تبریز ہنستے تھے, بالکل چھوٹا بچہ کیسے کرے ایسا مستی کر رہے تھے. مولانا رومی کا چہرہ بدل گیا, یہ تم نے کیا کیا, ہنس پڑے. جلدی سے پانی میں جا کے حضرت شمس نے چوپڑیاں نکالی اور واپس رکھ دی. مولانا رومی نے دیکھا کہ چوپڑیاں تو بھیگ گئی ہوں گی, مگر جب چوپڑیاں اٹھاوے تو ایک دم سوکھی چوپڑیاں, اس کو پانی کا بالکل اثر نہیں ہوا, جانے پانی میں ڈالی ہی نہیں. پانی میں چوپڑیاں پڑے کاغذ وہ تو پانی کو ایبزارب کر لے وے, چوس لے وے, لیکن چوپڑیاں بالکل سوکھی. یہ 18 برس کا چھوکرا, اس کے ہاتھ میں یہ کرامات. مولانا رومی علم کے اس درجے کے اوپر آ چکے تھے, ان کو صرف ایک اشارہ چاہیے تھا اور خدا نے اس کا بندوبست کر دیا. مولانا رومی کے ہاتھ میں جو چوپڑی تھی وہ رکھ دی, گھٹنے ٹیک کے بیٹھ گئے. حضرت شمس کو پوچھتے ہیں یہ کیا ہے, یعنی پانی میں چوپڑیاں تم نے پھینک دی اور واپس نکالی تو وہ سوکھی ہیں, پانی اس کو ٹچ نہیں کیا. پوچھنے لگے آرام سے یہ کیا ہے. حضرت شمس نے بڑی بے پرواہی سے جواب دیا کچھ نہیں, اور یہ کہہ کے چلے گئے. وہی شبد جب انہوں نے پوچھا کہ یہ چوپڑی میں کیا لکھا ہے تو اس نے کہا کچھ نہیں رکھ دو. جب اس نے پوچھا کہ یہ کیوں گھیمی نہیں ہوئی تو آپ نے کہا کچھ نہیں چلے گئے. ان کی اس ادا, یعنی یہ جو طریقہ تھا بولنے کا, شمس تبریز کے دل کے اندر لگ گئی. دنیا کے اندر ایسا بہت دفعہ ہوتا ہے, ایک جوان چھوکرا چلا جاوے, اس کو کوئی خوبصورت چھوکری سامنے دکھتی ہے, وہ گھوم کے دیکھتا ہے, اس کے پیچھے پیچھے چلا جاتا ہے, اس کو رومانس ہو جاتا ہے, اس کو پریم کا بان لگ جاتا ہے. استری پرش کے اندر سیکشوئل اٹریکشن ہوتی ہے, آتما کے اندر بھی آتمک اٹریکشن ہے. استری پرش جوانی کے اندر ایک دوسرے کے شریر کا آکرشن لے کے ایک دوسرے کے پیچھے دیوانے بن جاتے ہیں, لیکن آتما کے اندر بھی یہ اثر ہے کہ چھوٹی چھوٹی بھٹکنے والی آتما جب وہ جوان ہو جاتی ہیں تو اس کو بھی جو اصل پرش ہے جس کو ہم ایمان کہتے ہیں، جس کو ہم خدا کا نور کہتے ہیں، وہ پرش کا جو آتما ہے وہ اس آتما کو اٹریکٹ کرتا ہے اور دوسرے لوگوں کی طرح نہیں، ان کو سمجھ نہیں آتی. اس طرح ایک آتما مرشد کے آتما کے پیچھے دیوانی ہو جاتی ہے. شمس تبریز چلے گئے، مولانا رومی بیٹھ گئے کسی وچار میں، وہ اس طرح سے وچار میں بیٹھ گئے، ان کے دل کے اندر بان لگ گیا شمس تبریز کے پریم کا. ان کے شاگرد بیٹھے تھے، شیشے بیٹھے تھے، کہتے ہیں یا حضرت کیا بات ہے، جواب نہیں دے رہے، زبان بند ہو گئی. وہ اپنے خیالوں اور وچاروں میں، وہ اپنی آتما کے خیال میں ایسے تلین بن گئے، سب کو بولا تم چلے جاؤ. وہی سین ان کو یاد آ رہا تھا کہ کس طرح سے بے پرواہی سے، کیسے سین کی طرح بے فکری سے چل رہا تھا، ادھر آ کے بیٹھ گیا، بچے کی طرح شرارت کی، میرے دل کو لوٹ کے لے گیا. اے نینو سے نینا ملا وہ مورے صاحب، دل میرے محبت لاگی چل چلونا، سنو انبیلا مورے صاحب، اب تیری محبت لاگی. چھل چھبیلا مستی کرنے والا، البیلا جوان، دل کھنچ جائے ایسا جوان، اس کو عاجزی سے کہتے ہیں میرے اوپر دیا کر، میں تیری خوبصورتی، میں تیری سندرتا، میں تیری بیوٹی کا سامنا نہیں کر سکتا، تو میرے دل میں آ کے بیٹھ جا، میرے دل کے اندر تیری محبت جاگ اٹھی ہے. ستگر کہہ رہے جن کلیجے بان لاگو نے تنو تیری درشتے اور نو جائے، اے ستگر کہہ رہے جن کلیجے بان لاگو نے تنو تینی درشتی امر نو جائے، تینو پنڈ پھرے مرت لوک ماں پن سرتی آکاش جائے، بھائی سرتی آکاش جائے. اس آدمی کا شریر تو دنیا میں گھومتا ہے لیکن کلیجے میں پریم کا بان لگ گیا ہے، آتما کو وہ جو زخم لگا ہے، اس زخم کے میٹھے درد میں وہ پریمی ایسا پڑ جاتا ہے کہ اس کے وچار آکاش میں ہوتے ہیں، خدا کے حضور میں ہوتے ہیں. مولانا رومی کا حال ایسا ہی ہو گیا. تھوڑی دیر کے بعد وہ دیوانے کی طرح اٹھے اور بھاگے. جس طرف حضرت شمس گئے تھے اس طرف گئے، شمس کو ملنے کے لیے، بلانے کے لیے کہ یہ تو نے کیا کیا، میرا دل ہرن کر کے لے گیا. بھاگے پیچھے، لیکن حضرت شمس ملے نہیں، ادھر گیا ادھر گیا، سارا گاؤں گھوما، آگے آگے مولانا رومی، پیچھے پیچھے شاگرد اس کے. کھانا پینا چھوڑ دیا، نیندر تیاگ ہو گئی، علم دینا بند ہو گیا، کلاسیں بند ہو گئی، ملنا جلنا لوگوں کا بند کر دیا. باہر آوے آدمی آیا ملنے کے لیے، بولو میں ٹھیک نہیں، بیمار بیمار ہو گئے. اس حالت کو دیکھ کے ان کے جو چاہنے والے، ان کے جو پریمی شیشے تھے، ان کو بہت برا لگا. انہوں نے کہا کہ چلو ہم ڈھونڈ کے آویں، اگر ہمارے مرشد کو अगर हमारे गुरु को एक आदमी प्यारा हो गया तो हम उसको ढूंढ के लावे। सारा गांव ढूंढा, शम्स तबरेज़ किधर मिले नहीं। आओ मारा स्वामी राजा, धर्मी राजा, तोरे नाम सोरे मारो मन बांधो। मगर यहां तो नाम भी पता नहीं था। माशूक का नाम पता हो गए तो माशूक के नाम का रटन करने में बड़ा मजा आता है, बड़ा अच्छा लगता है। उसके नाम से रुहाते खड़े हो जाते हैं। जिन्होंने इश्क किया है, जिनको पता है कि इश्क क्या चीज है, भले वो दुनिया का इश्क होवे, भले धनी धनियानी का इश्क होवे, भले छोकरे छोकरी का इश्क होवे, मगर वो इश्क अगर सच्चा है, अगर वो प्रेम बिल्कुल सच्चा है, उसके अंदर कोई बुराई और बदी का विचार नहीं, अगर ऐसा इश्क है तो वो भी खुदाई इश्क जैसा ही होता है। मौलाना सुल्तान मोहम्मद शाह सलवातुल्लाह अलैह की आपने किताब पढ़ी है, जो माँ बाप ने अपना जीवन चरित्र लिखा है। इस मेमोयर के अंदर माँ बाप एक ठिकाने लिखते हैं कि लैला मजनू का जो प्रेम था वो भी सच्चा प्रेम था। मिसेस सैमसन के साथ एडवर्ड एट्स को प्रेम हो गया, इंग्लैंड के राजा ने इस मिसेस सैमसन के पीछे अपना ब्रिटिश राज छोड़ दिया, ड्यूक ऑफ विंडसर बन गया, हिज मैजेस्टी का टाइटल छोड़ दिया उसने। माँ बाप ने इनका हवाला दिया, ड्यूक एंड डचेस ऑफ विंडसर का सामने नाम लिखा है वो चौपड़ी में, कि उनका प्रेम भी सच्चा प्रेम है, क्योंकि उस प्रेम के अंदर उसने दुनिया का राज छोड़ दिया, त्याग दिया। पार्लियामेंट ने कहा कि नहीं हो सकता, आप इस औरत के साथ शादी नहीं कर सकते, क्योंकि आप राजा हो, ब्रिटिश राज का कायदा ऐसा है। उसने कहा मेरे को ये राज नहीं, भले दुनिया का प्रेम भी, लेकिन वो अगर निस्वार्थ है, उसमें सेल्फिशपना नहीं, स्वार्थ व्रती नहीं, उसमें बदी का विचार नहीं, उसमें गुनाह की भावना नहीं, अगर ऐसा प्रेम औरत मर्द में, मर्द मर्द में, औरत औरत में, जैसे कि भाई भाई में, बहन भाई में, स्त्री पुरुष में, माँ बेटे में, बाप बेटे में, बहन बहन में, माँ बेटी में, सास बहू में, इस तरह हजारों तरीके हैं इंसान के जीवन में अपना प्रेम जाहिर करने के लिए। अगर वो प्रेम में गुनाह नहीं, अगर वो प्रेम में बदी का विचार नहीं, और वो खरा सच्चा प्रेम है, तो वो प्रेम भी इलाही प्रेम जैसा है, ईश्वरी प्रेम का उसमें अंश होता है, कारण के प्रेम खुद खुदा की जात है। अल्लाह ताला ने कुरान में भी ये चीज लिखी है जो शेक्सपियर ने लिख दी। शेक्सपियर कहता है कि लव इज गॉड, और ये बिल्कुल कुरान की बात है। खुदा जो है वो खुद प्रत्यक्ष प्रेम है, और अगर हमने प्रेम पा लिया तो मोमिनो सचमुच खुदा पा लिया, कारण के प्रेम ही खुदा है, इश्क का नाम ही इमाम है। इश्क जो है वो दो सूरतों को बदल देता है, जिस तरह से अंगार आतिश जो है, आप लोखंड डाल दो अंगार में तो लाल हो जाएगा, लकड़ा डाल दो तो लाल हो जाएगा, कपड़ा डाल दो तो वो जल जाएगा, कोई भी चीज अंगार में डालो वो अंगार का रंग पकड़ लेगी। दुनिया के अंदर हार्डेस्ट चीज जो है वो हीरा है, डायमंड। डायमंड से ज्यादा हार्ड और सख्त वस्तु दुनिया में और कोई नहीं। आप कभी डायमंड को भी आग में डाल दो तो डायमंड भी आग के अंदर आग का रंग पकड़ लेगा। आग जो है वो सब चीज को अपने रंग में रंग देती है। प्रेम भी एक आग है, उसके अंदर गुनाह जल जाता है, बदी जल जाती है, स्वार्थवृत्ति जल जाती है, हसद बुगज कीना दुई दुश्मनी सब चीज जल जाती है। प्रेम के अंदर सिर्फ प्रेम ही रहता है, बाकी सब चीजें मिट जाती हैं। उसके अंदर रूपनी मिट जाती, स्वार्थ मिट जाता, खुदी मिट जाती, कारण के प्रेमी के अंदर अगर रूपनी होगी तो वो माशूक के साथ प्रेम नहीं कर सकता। प्रेम की सबसे पहली मार आदमी की खुदी पे पड़ती है। वो कितने भी बड़ा राजा होवे, मगर अपनी माशूक के सामने नीचे घुटने टेक के बैठ जाएगा, और आजसी करेगा, वो भूल जाएगा कि मैं राजा हूं। रात को छुप छुप के निपोलियन जाता था जोसेफाइन के पास, जोसेफाइन खड़ी रहती थी, निपोलियन जमीन पर बैठ के उसके पांव के पास उसकी फ्रॉक पकड़ के आजसी किया करता था। फ्रांस का राजा सिंह की तरह बाहर निकलता था तो बड़े बड़े जनरल उसके सामने सर झुकाते थे और वो फ्रांस का राजा अपनी मातृ के चरणों में गिर जाता था। चरण के प्रेम जो है उसकी सबसे पहली मार आदमी की खुद ही प्राइड के ऊपर पड़ती है, उसका प्राइड गुम हो जाता है, उस आदमी की खुद ही निकल जाती है, उसकी बड़ाई का नाश हो जाता है। जब तक बड़ाई का नाश नहीं होवे प्रेम नहीं होता। नहीं कुछ हो तो सर्वे कुछ छाए सो भाई, नहीं कुछ हो सो तो सर्वे कुछ छाए सो, एवा सर्वे कुछ शाहीन भावे। नहीं कुछ होगा तब इमाम के पास तुमको सब कुछ मिलेगा। अगर इमाम का प्रेम मिल गया तो बस सब कुछ मिल गया, बाकी सौदा तो कुछ रहता ही नहीं। बहुत ढूंढा शम्स तबरेज किधर ना मिले, मौलाना रूमी ने खाना पीना छोड़ दिया, दुबले होते गए दिन ब दिन, उसी के प्रेम के विचार में पड़े रहे। ये दुनियावी प्रेम नहीं था, ये शारीरिक प्रेम नहीं था, ये मुर्शिद और मुरीद का प्रेम था। 40 बरस का मुरीद था और 18 बरस का मुर्शिद था। कारण के शरीर की बात मुर्शिद मुरीद में नहीं होती, मुर्शिद हजारों लाखों बरस का बड़ा होता है। कारण के वो आत्मा का सौदा है, शरीर की बात नहीं। बहुत ढूंढा, ढूंढते ढूंढते बरस निकल गया, 2 बरस निकल गए।
स्वामी को ढूंढते देखते कैसा युग गया,
युग और भाव नहीं जाते, लेकिन जुदाई के अंदर एक एक घड़ी एक एक युग जैसी लगती है। उसके अंदर यह अलंकारी भाषा का स्वरूप है कि उस जुदाई के अंदर एक बरस निकले यानी भाव निकल गया, भले वो थोड़ा पीरियड भी होवे। ऐसा करते करते 7-1 बरस निकल गए, शम्स तबरेज का पता न लगे, लेकिन मौलाना रूमी ने भी छोड़ा नहीं। रेस इस्फहान गए, इस्फहान से तेहरान गए, तेहरान से तबरेज गए, गांवों गांव घूमते फिरे, दीवाने की तरह फिरता होवे अपने मुर्शिद को ढूंढने के लिए। कभी उसकी झलक मालूम होवे, आखिर उसको लोगों से पता लगा कि शम्स तबरेज था उसका नाम। जब वो नाम लेवे उसको बहुत मजा आवे।
नाम लेते भरा प्रेम प्रकाश तब उपजिया मन विश्वास।
नाम लेने से अंतर के अंदर प्रेम जागता है और प्रेम जागने से प्रेम और भी मजबूत हो जाता है। और प्रेम वो है दिनदारों कि जो एक दफा प्रेम लग जावे वापस वो कभी मिटता नहीं, कभी नहीं मिटता, सारी जिंदगी नहीं मिटता। मगर जो दुनिया का प्रेम है उसके अंदर तड़ पड़ जाती है। एक छोकरे ने छोकरी से लव किया, शादी की, बरस 2 बरस खूब अच्छा तरह रहा, हनीमून भी बहुत अच्छा मनाया। बाद के अंदर काउंसिल के अंदर अर्जी आई, मेरे को नहीं चाहिए ये धनी, वो कहता मेरे को नहीं चाहिए ये वाइफ। वो प्रेम नहीं था, वो शरीर की अट्रैक्शन थी, सेक्सुअल अट्रैक्शन थी, एक दूसरे की ब्यूटी और एक दूसरे के शरीर का लोभ था और कुछ नहीं। बरस 2 बरस में वो लोभ पूरा हो गया, उसमें स्वार्थ व्रति आ गई, वो प्रेम नहीं था। प्रेम तो उसको कहते हैं कि प्रेम कभी मिटता नहीं, इस जीवन का लगा हुआ प्रेम दूसरे जीवन में भी मिटता नहीं। प्रेम तो है सब चीजों को नाश कर देता है, प्रेम प्रेम को बाकी रखता है, बाकी उसमें कोई चीज बचती नहीं। दुनिया में ऐसा सच्चा प्रेम मनुष्य मनुष्य में हुआ, ऐसे बहुत से दलील दाखले हैं, लैला मजनू हैं, श्री फरहाद हैं, दुनिया के अंदर ऐसी बहुत से दाखले हैं। जूलियस सीजर का इश्क लग गया था कलियुपेट्रा को, वो भी कोई खोटा प्रेम नहीं था। प्रेम वो होता है कि जो कभी मिटता नहीं, ये प्रेम की निशानी है। 7 बरस के बाद एक छोटे से गांव में हजरत शम्स तबरेज इसको मिल गए, अचानक मिल गए। इस गली से ये आते थे, उस गली से वो आते थे, कॉर्नर के ऊपर भेजना हो गई, मुर्शिद को देख के पांव पकड़ने। मौलाना रूम रोने लगे, अरे 47-48 बरस का एक आदमी 25-1 बरस के एक जवान के सामने रो रहा है। गांव के अंदर आदमी इकट्ठे हो गए, उसकी हालत नमाले जैसी। कहा वो मौलाना रूमी कि किसी राजा के दरबार में चला जावे तो राजा तखत से नीचे आके उसको मान देवे। मौलाना रूमी बाहर निकले तो इस तरह मालूम होवे कि जैसे किसी राजा की सवारी निकली है। मौलाना रूम का हाथ चूमने के लिए लोग एक दूसरे की तरह पड़ी करते होंगे, मौलाना रूम को देखने के लिए लोग आपस में लड़ पड़े। वो मौलाना रूम आखे गांव के बीच में 48 बरस की इस बुढ़ापे के नजदीक पहुंची हुई उम्र में 25 बरस के जवान के पांव के पकड़ के रो रहा है, मेरे ऊपर दया कर, मेरे ऊपर रहम कर। शम्स तबरेज ऐसे ही बेनियाज थे, बिल्कुल इसी तरह से। कहा देख मैं बाहर कब्रस्तान में बैठा हूं, वहां तू आ, छप करके निकल गए। जब चले गए, बस इसको तो और तो कोई खाने पीने की बात ही नहीं थी, बाहर निकल गया कब्रस्तान में जाके हजरत शम्स को देखा। मौलाना शम्स एक मेड़ी के ऊपर बैठे थे, जब ऊपर बैठे थे तो नीचे जाके खड़ा हो गया, ऊपर गया, ऊपर देखा तो कोई नहीं था, नीचे देखा तो मौलाना शम्स नीचे उतर बैठे थे। वो फिर नीचे उतरा दादर से, नीचे उतर के देखा तो मौलाना शम्स ऊपर थे। मौलाना शम्स ने बहुत मस्ती की है, और वो कहा करते थे, उनके कलाम में ये चीज है, शम्स तबरेजी चरा मस्ती दरी आलम, शम्स तबरेजी चरा मस्ती दरी आलम, बजुज मस्ती ओ मदहोशी दिगर चीज नमी दानम। वो कहते हैं ऐ शम्स, किसी ने पूछा कि आप इस दुनिया के अंदर बड़े मस्त होके घूमते हो, कहते हैं मस्ती के बगैर और मेहोशी के बगैर मैं कोई चीज ही जानता नहीं। बड़ी तीव्र तबीयत थी उनकी। ऐसा 2-3 दफा हुआ, मौलाना रूम ऊपर जावे, दादरे की, मगर पता नहीं ठेकड़ा मारते थे या अपनी रूहानी शक्ति से ऊपर चले जाते थे, मगर ये ऊपर जावे तो शम्स नीचे होवे, वो नीचे आवे तो शम्स ऊपर होवे, ये छुई हुई का काम करते थे। हाथ बांध के ऊपर था, शम्स नीचे थे, हाथ बांध के कहता है काहे को मेरे को सता रहे हो, मेरे क्यों मेरा खून पीते हो, मतलब उसका यह था। हजरत शम्स कहते हैं कि मुर्शिद को मिलने के लिए दादर की जरूरत नहीं होती, ऊपर से ठेकड़ा मार दिया। अगर मुर्शिद को मिलना है तो तुम दुनिया के मीन्स ढूंढते हो, आसरा लेते हो दुनिया की चीजों का, ऊपर से ठेकड़ा मार दिया। जब ऊपर से ठेकड़ा मारा, ये खौफ उसके दिल में बिल्कुल नहीं था कि मेरी टांग बंद टूट जाएगी। इतिहास में ऐसा कुछ मिलता नहीं है कि उनकी टांग टूटी कि नहीं टूटी, लेकिन लगता है कि नहीं टूटी। 48 बरस की उम्र में भी इश्क का जोर था। जब नीचे आके पांव पे पड़ गया, उस वक्त शम्स तबरेज ने कहा देख तू क्या चाहता है, कहता मेरे पे रहम कर, मेरे को अभी रास्ता बता। मौलाना शम्स कहते हैं रूमी اس وقت میرے دل چاہتا ہے میں تھوڑی سی شراب پیوں. شراب کا نام سن کے ذرا سی اس کو کمتاری آ گئی. شراب حرام ہے, اسلام میں شراب حرام ہے. مولانا رومی جیسا آدمی شراب کا نام سن کے ذرا ایسا ہو گیا, جلدی سے سنبھل گیا. اچھا جاؤ میرے لیے شراب لے کے آؤ. مولانا شمس شراب نہیں پیتے تھے لیکن اپنے مرشد کی تپاس کر رہے تھے, پرکھ کر رہے تھے. ستگر پارکھو آویا اے میں دیکھو ریچے سا کھتا بھی تو لین تپاس سے سودا دل سے سلاخ. ستگر پرکھ تو کرتا ہے, ایک دن دو دن چار دن, جیون میں ایک پرکھ ہوتی ہے دینداروں. اور مولانا سلطان محمد شاہ صلی اللہ علیہ کے فرمان میں ہے تمہارے اوپر ہم نے ایک پرکھ ڈالی ہے, ہم بھی پرکھ سے چھوٹے ہوئے نہیں ہیں, ہمارے اوپر پرکھ ہے. ماں باپ نے تو یہ کہا ہے روز دعا مانگو, ہر روز کہو کہ یا مولا ہمارے اوپر پرکھ نہیں ڈالنا. ماں باپ کہتے ہیں فرمان میں در ایک اسماعیلی مرید کا فرض ہے کہ روز جب دعا کرے تو اس میں یہ بھی بات کہے یا حضر امام میرے اوپر پرکھ نہیں ڈالنا, کیونکہ صاحب کا فرمان ہے. کیوں نہیں ڈالنا, یہ دعا کیوں مانتے ہو؟ ماں باپ کہتے ہیں تمہارے اوپر ایک پرکھ ڈالی, اس میں تم پورے نہیں ہو, اور وہ پرکھ دسوند کی ہے. تم کمانی کرو, اس کا آٹھواں بھاگ میرے کو دے دو, یہ پرکھ ہے. مولا باپا کے فرمان میں ہے کہ تم یہ ایک پرکھ میں پورے نہیں ہو کہ تم اپنے آٹھ فرانک میں سے ایک فرانک دیتے وقت اچکاتے ہو اور دل میں یہ وچار کرتے ہو دھرم تو پیسے کا ہے. دعا کراؤ پیسہ چاہیے, نیاز پیو فرانک چاہیے, مہمانی کھٹو فرانک چاہیے, ناندی لو فرانک چاہیے, لائف ڈیڈیکیشن کا ممبر بننا ہے فرانک چاہیے, ون فورتھ میں آنا ہے تو فرانک جاستی جانے پڑتے ہیں. لوگ کہتے ہیں یہ دھرم تو پیسے ہی کا ہے. بالکل پیسے کا نہیں, جان کا ہے. پیسہ کیا چیز ہے, یہ دھرم جان کا دھرم ہے, جیو دینا چاہیے. اگر آپ نے جیو دیا ہے تو پھر پیسہ تو کوئی بات ہی نہیں ہے. پیسے سے بڑی چیز کا دھرم ہے یہ. اس مذہب میں پیسہ چاہیے, اس مذہب میں کبھی مولا کی مرضی ہو جائے تو اولاد بھی دینی پڑے. اس مذہب میں اگر مولا مانگے تو اپنی آبرو بھی دینی پڑے, جان بھی دینی پڑے, شریر بھی اس کا, مال بھی اس کا, ملکت اس کی. ہمارا تو کچھ ہے ہی نہیں, اس کا کارن کیا ہے؟ مولا کہتے ہیں کہ اسماعیلی دھرم کا پایا عشق کے اوپر ہے, اور پریم دینداروں کوئی چیز چھوڑتا نہیں. پریم مال بھی لے جائے گا, ملکت بھی لے جائے گا, اولاد بھی مانگتا ہے, آبرو بھی مانگتا ہے, سکھ بھی مانگتا ہے. پریم سب چیز کی قربانی مانگتا ہے. عورت کی قربانی کرو, ماں باپ کی کرو, بال بچے کی کرو, جان کی, آبرو کی, اپنے سامان کی, اپنی آبرو کی, اپنے خیال کی, اپنے وچاروں کی, اپنی ہوپنی کی, اپنی خودی کی, ہر چیز کی قربانی ہوگی تو پریم دکھ سکتا ہے, نہیں تو کچھ نہیں. کھنڈا میلین راجا بیٹی گیا اے مولا اے رانی من پنتھ اللہ धर्म सहला नहीं। राजा ने जब देखा ये मजहब मेरी औरत के पास, तलवार रख के बैठ गया, कहते रानी मेरे को ये धर्म दिखा। हम लोग फ्रांस की पूजा करने वाले हजर इमाम की पूजा कर सकेंगे? नहीं जिंदा लोग, दो बाप एक आदमी के कभी नहीं हो सकते, दो गुरु भी कभी नहीं हो सकते। अगर फ्रांस की पूजा करनी है तो करते रहो, धर्म के अंदर ऐसा नाम तो है ही ना। इमाम की पूजा कभी नहीं हो सकेगी, अगर हजर इमाम की पूजा करनी है तो फ्रांस की पूजा को पहले छोड़ो। धर्म के हिसाब में मक्खी चूसपना और धर्म के वास्ते जुदी जुदी बातें कि ये धर्म तो पैसे का धर्म है। पैसे का तो क्या है, ये धर्म इस्माइली धर्म के अंदर जाना ही नहीं है लोगों ने कि इस्माइली धर्म में क्या है। इस्माइली धर्म ये है, खंडे की धार है, खंडे की धार। उसके अंदर रानी कहती है ए राजा पहले तो तेरे को अपना काया देनी चाहिए, कलेजा देना। खंडा मेली ने राजा बेटी गया ए मुल्ला, ए रानी मुने पंथ ए देखाड़ो ओ जीरे। सुनियो भाई जी मुल्ला, भले भले राजा ने जब देखा ये मजहब मेरी औरत के पास, तलवार रख के बैठ गया, कहते रानी मेरे को ये धर्म दिखा। हम लोग फ्रांस की पूजा करने वाले हजर इमाम की पूजा कर सकेंगे? नहीं जिंदा लोग, दो बाप एक आदमी के कभी नहीं हो सकते, दो गुरु भी कभी नहीं हो सकते। अगर फ्रांस की पूजा करनी है तो करते रहो, धर्म के अंदर ऐसा नाम तो है ही ना। इमाम की पूजा कभी नहीं हो सकेगी, अगर हजर इमाम की पूजा करनी है तो फ्रांस की पूजा को पहले छोड़ो। धर्म के हिसाब में मक्खी चूसपना और धर्म के वास्ते जुदी जुदी बातें कि ये धर्म तो पैसे का धर्म है। पैसे का तो क्या है, ये धर्म इस्माइली धर्म के अंदर जाना ही नहीं है लोगों ने कि इस्माइली धर्म में क्या है। इस्माइली धर्म ये है, खंडे की धार है, खंडे की धार। उसके अंदर रानी कहती है ए राजा पहले तो तेरे को अपना काया देनी चाहिए, कलेजा देना चाहिए, खुद का कलेजा दे दो। कलेजा देने का मतलब क्या, तुम्हारी बड़ाई, तुम्हारी हुपनी, तुम्हारा स्वार्थपना, ये जो चीजें हैं ना, ये कलेजा देने की बात है। पहले तो दीजिए काया कालजा, पच्छी पिंडी केरो मास, फिर ये गोश्त देना चाहिए। उसके बाद उसको घोड़ा हंसला बहुत प्यारा था, आखा राज छोड़ने को तैयार हो गया राजा हरिश्चंद्र, लेकिन घोड़ा नहीं दिया। कहती है कि तेरे को घोड़े पर बहुत प्यार है, घोड़े से मतलब दुनिया का माल, वो देना पड़ेगा। कुंवर रोहिदास का जीव देना पड़ेगा, औलाद कुंवर रोहिदास का मतलब औलाद, और तारा रानी का श्रृंगार देना पड़ेगा, यानी उसकी जो घरवाली थी अपनी औरत का सुख भी तेरे को छोड़ना पड़ेगा। बीबी, बच्चे, माल, कलेजा, शरीर, आबरू सब देना पड़ेगा, तब जाके तेरे को ये धर्म मिलेगा। बोल, ये कबूल है? वो कहता है कबूल है, क्योंकि कलेजे में इश्क लगा हुआ था, उसको मजहब की समझ आ चुकी थी, वो मजहब को जान चुका था कि ये मजहब क्या है, मौलाना रूमी भी जान गया था। सेज कचास बाकी थी, सेज राजा हरिश्चंद्र के अंदर भी थोड़ी कचास बाकी रह गई, इसलिए उसको भंगी के घर में जाके नौकरी करनी पड़ी। खुद छत्रपति राजा था, लेकिन भंगी के घर में जाके नौकरी करनी पड़ी कि उसके अंदर जो थोड़ा सा सामान बाकी है ना, वो भी नाश हो जावे। इमाम के सामने, खैर इमाम तो दीन दुनिया का बादशाह है, लेकिन दुनिया के माशूक के सामने भी इंसान का सामान कायम नहीं रहता, और ये तो मालिक है, दो जहान पैदा करने वाला यही है, उसके सामने सामान कायम नहीं रहता। राजा हरिश्चंद्र में थोड़ा सा राजपन बाकी था, मगर वो तोड़ा दिया। जब तक वो राजा बंगी के घर में जाके नौकरी उसने नहीं की, उसका राज का जो सम्मान था वो नहीं छूटा, तब तक राजा हरिश्चंद्र का जो भी मेहनत का काम था वो पूरा नहीं हुआ। दीनदारों, पग में थे ऊंचे दीनी का करी, ऊपर ऊपर अकान का में हाजी। ये हालत थी राजा हरिश्चंद्र की, मगर उसने सत्य नहीं छोड़ा। जब इस्लाम जाहिर हुआ, गुलाम लोगों ने, गरीब लोगों ने नबी साहब के आजू बाजू में इकट्ठे होकर अपना धर्म कबूल किया, इस्लाम धर्म में आए। बिलाल जैसे, बिलाल एक यहूदी के नौकर थे, अंदर खाने गुप्ती हिसाब में मुसलमान हो गए, रोज छुप छुप के नमाज पढ़े, और आधी रात को उठ के अल्लाहु अहद अल्लाहु अहद अल्लाहु अहद इसका वो विर्द करे, जिक्र करे। एक दिन यहूदी जागा, ये आवाज किधर से आती, देखा तो हजरत बिलाल बैठे हैं, आंखें बंद हैं, झूम रहा है अल्लाहु अहद अल्लाहु अहद, खुदा एक है खुदा एक है, विर्द कर रहा है। यहूदी ने पकड़ लिया हजरत बिलाल को, इतना पीटा इतना मारा कि बेहोश हो गए, बेसुद हो गए। दूसरे दिन दोपहर का वक्त, रेती गर्म हो जावे ऐसी कि जैसे अंगार के अंगारे होते हैं। जो भाई बहन जुलाई 1957 में आसमान गए थे उनको थोड़ा सा खबर है कि रेती गर्म होने से कितनी गर्मी होती है। आसमान की उस गर्मी में जब थोड़ी सी रेती पग में चली जाती तो मालूम होता कि अंगारा घुस गया है। बिलाल के कपड़े निकाल दिए, गरम गरम पत्थर के सिल के ऊपर इसको सुलाया गया, आग की तरह गरम थी। उसके छाती के ऊपर एक इतना बड़ा पत्थर रखा कि जो चार आदमी ने उठा के रखा, और उसके ऊपर एक दो आदमी और खड़े हो गए। एक कलाक दो कलाक हो गए, बिलाल की आंखें बाहर आ गई, जीभ लटक गई, पानी कहता है थोड़ा सा पानी, और यहूदी ऊपर से मार मार रहा है, कहता है बदमाश तू मुसलमान हो गया, अगर तू इस्लाम छोड़ दे रहे मैं तेरे को पानी भी पिलाऊंगा, आजाद कर दूंगा, माल दौलत दूंगा। यहूदी को सिर्फ दुश्मनी थी। बिलाल ने कहा नहीं, आंखें ढल गई, गर्दन ढल गई, यहूदी समझा मर गया, पत्थर उठा लिया। लेकिन हजरत बिलाल मरे नहीं थे, थोड़े टाइम के बाद जीते हो गए। ऐसे जुल्म होते थे, हजरत साहब थे वो कभी जब बड़े हो गए थे और बिल्कुल सुख शांति हो गया, रसूलुल्लाह का टाइम भी पूरा हो गया, तो वो अपने पोतरे को, बच्चे के बेटे को, पोतरे पोतरियां इकट्ठे करके अपनी कमीज ऊंची करके پیٹھ دکھاتے تھے, کہتے تھے دیکھو میرے بچوں یہ میری پیٹھ دیکھو. میں جب بھی مسلمان ہوا تھا تو کافروں نے انگارے کول سے جلا کے زمین پہ ڈکے اور میرے کپڑے اتار کے میرے کو اس کے اوپر لٹا دیا تھا. یہ اس کے سفید سفید نشان پڑ گئے ہیں, اپنی جلی ہوئی پیٹھ بتاتے تھے حضرت سعد. اس طرح کے ظلم ہوئے. دنیا کے اتہاس میں ہزاروں ایسے داخلے پڑے ہیں کہ مرشد کے پریم کے اندر انہوں نے جھونک دیے ہیں, اور اسماعیلی لوگ فرانک ڈھونڈتے ہیں. یہ دھرم تو فرانک کا ہے دھرم. جو فرانک کی پوجا کرتا ہے وہ ماں باپ کی پوجا نہیں کر سکتا. عشق چاہیے اور عشق کے اندر پریمی کی پوجا کے سوا باقی سب چیز کی ہون کرنی پڑتی ہے, ہولی کرنی پڑتی ہے. راجہ ہریش چندر کی جس طرح کچاس باقی تھی, مولانا روم کی تھوڑی سی کچاس تھی. کہتے ہیں میرے کو شراب پینی ہے, جاؤ لے کے آؤ, میں یہی بیٹھا ہوں. مولانا رومی گئے. حضرت مولانا روم جیسا آدمی میں آپ کو اس کی کمپیریزن کیا بتاؤں. میں کیسی اچھی آواز کرتا ہوں, مجھے بھی کبھی کبھی ایسا لگتا ہے. آپ لوگ مجھے مانگ کرتے ہو. ہوٹل پاگی داس میں چھپ کے کونے میں بیٹھا میں بیئر چکھتا رہا ہوں, اور آپ کوئی دیکھ جاؤ تو آپ کی درشتی میں میرے لیے کیا ہوگی. یہ تو کچھ بھی نہیں. مولانا روم کا درجہ اس سے ہزاروں گنا زیادہ تھا. اس آدمی کا اتنا بڑا مان تھا. اور وہ آدمی باہر نکلا, ایک طرف مرشد اور دل میں تھوڑی سی ہوں بنی, تھوڑا سا آبرو کا خیال رہ گیا تھا. اس کو توڑنے کے لیے مولانا شمس تبریز نے یہ رستہ ڈھونڈا. مولانا شمس کو شراب نہیں پینی تھی کچھ. ایک پیٹھے کی دکان پہ بار والا تھا, باہر کھڑا ہو گیا. داڑھی باڑی پڑ گئی تھی, حال بے حال ہو چکے تھے, لیکن تو بھی لوگ جانتے تھے ان کو. ادھر ادھر دیکھا کوئی ہے نہیں, بارمین کو بولا میرے کو ایک بوتل شراب چاہیے. وہ بارمین پہچان گیا, کہتے یا حضرت آپ کو شراب چاہیے. شرم آ گئی, لوگ لاکھ آ گئے, ذرا بھاگنے لگے. جب ایک بار سے بھاگنے لگے کہ میرے کو تو پہچان لیا اس نے, جلدی سے خیال آیا مرشد کا حکم ہے شراب بغیر جاؤں گا پھر بھاگ جائے گا. ایسی مت کرو لاج کرو ہری جن, مت کوئی لاج اے کرو ہری جن, بھگتی کرو آچھے من تن آرتی کی جے نکڑن کرتنی. مت کوئی لاج. حضر امام کی اگر سیوا کرنی ہے تو اس میں لاج مت کرو. میں مشنری ہوں. مکھی صاحب میرے کو بولے ابو علی ادھر فگیا نکالو, میرے اندر یہ پرائڈ نہیں ہونا چاہیے میں فگیا نکالوں. ارے حضر امام کا گھر ہے یہ, فگیا نکالو, جوتیاں سنبھالو. میرے کو کچھ بھی کام ملے, میں کبھی وارث ہوں, کاؤنٹ ہوں, مشنری ہوں, میں کوئی راجہ ہوں, میں کوئی بھی ہوں, لیکن امام کا غلام ہوں. میرے کے اندر یہ پرائڈ نہیں ہونا چاہیے. حضر امام کی سیوا کرنی ہے تو لوک لاج کہے گی. اگر آپ کو لوک لاج پیاری ہے تو اس کا ارتھ یہ ہے کہ حضر امام آپ کو اتنا پیارا نہیں ہے جتنی لوک لاج پیاری ہے. یہی تو کلیش ہے, جھگڑا اسی بات کا ہے. حضر امام کہتا ہے کہ میرے سوا کسی کو نہیں مانو. جہاں پریم ہوتا ہے وہاں پریمی یہی چاہتا ہے کہ میرے سوا اور کوئی نہیں. وہ کہتا ہے تیرے سوا کوئی نہیں. دنیا کے اندر بھی یہی ہے. آپ اپنے بچے کو کہو میں تیرے کو اتنا پریم کرتا ہوں کہ کسی کو نہیں کرتا, وہ بچہ گلے میں باہیں ڈال دے گا, پاپا ڈیڈی تم بہت اچھے ہو. اس کا دل بھی خوش ہوتا ہے. خدا تعالیٰ یہی تو چاہتا ہے. اگر ہم کو لوک لاج آ گئی تو بھکتی نہیں ہو سکتی. مت کوئی لاج کرو ہری جن, اے خدا کے بھکتو دنیا کی لاج نہ کرو. اگر اس کی بھکتی کرنی ہے, سیوا کرنی ہے, بھکتی کرو اچھے من تن, سفید دل سے, پوتر دل سے. بھاگنے لگا واپس آ گیا, کہتا ہاں میرے کو تھوڑی سی شراب چاہیے, لیکن دیکھو اس کو بوٹل میں ڈالنا. اچھا ایک ایسا بوٹل جیسا باسن تھا اس میں ڈالا. وہ زمانے میں ایسے چھپے اور بوٹلیں تو نہیں تھیں, सुराही जैसी थी उसमें डाला। फिर कहा कि देख एक लकड़ी ले ले। लकड़ी के छेड़े पे डोरी के साथ वो बोतल का नेक बांधा और वो लकड़ी को इस तरह करके रखा। मतलब यह है कि इस छुपे में शराब है, शराब को मेरा शरीर अड़े नहीं, ऐसा लकड़ी के साथ रख के मौलाना रूमी शराब लेके आए। उस आदमी को, बार मैन को ये दिखाना चाहते थे कि शराब मैं कोई और काम के लिए ले जाता हूं, मैं नहीं पीता इसलिए मैं अड़ता भी नहीं। थोड़ा सामान आ गया, थोड़ा सा स्वार्थ रह गया। जब ऐसा रस्ते के ऊपर आए कि चार पांच रस्ते उधर मिलते थे, उधर आके वो डोरी टूट गई या खुल गई, छुपा गिरा, फूट गया, शराब फैल गई, उसकी बात निकली। ओह ये क्या हुआ, जल्दी से लोग आ गए, हजारों आदमी इकट्ठे हो गए। अरे ये मौलाना रूमी, आहा देखा तो सही हजरत, हमको कहते हो शराब मना है और खुद छुप छुप के शराब पीते हो। ए ये काले करतूत देखो तो सही, ये मौलवी, ये आलम, ये फाजल, लोग मिनटों ने मारने शुरू किए जिसका हिसाब नहीं। नजर नीची, दिल में कहता है आहा अब मैं क्या करूं, किधर जाऊं, जमीन फट जाए तो समा जाऊं। मिनटों ने मरवा के उसके दिल में बाकी जो थोड़ी सी मैल रह गई थी, थोड़ा सा सामान, थोड़ी सी आबरू, थोड़ा सा स्वार्थ बना, थोड़ी सी खुदी बाकी थी, वो सब बर्बाद हो गई। सबके अंदर उसकी बेइज्जती हो गई, बेआबरूई हो गई। नीचे नजर करके ए दूरी पड़िया हो स्वामी, स्वामी तुम्हारी रखण हार जी, जिम द्रौपदी ना चीर पूरा तिम कर जो हमारी सारजी। बस ऐसी ही याचना करने लग गया। हजूम हजारों आदमी, उसमें मौलाना शम्स तबरेज लोगों को हटाते हटाते चले आए। हजरत शम्स, मैंने आपको बताया ना, बड़े तीव्र थे, एक जगह बैठते नहीं थे, बड़े मस्ती खोर थे, बड़े मिस्टीवस और शरारती थे। अभी इधर है तो लोगों को हटाया और जैसे ही लोगों को पता लगा हजरत शम्स आए हैं, वो खुद ब खुद हट गए। क्या है, क्या हुआ गया? एक ने कहा या हजरत ये देखो मौलाना रूम कितना बड़ा मौलवी, हमको कहता है, नसीहत करता है शराब हराम है, मसले सुनाता है, कुरान की आयतें पढ़ता है, हदीस और फिका सिखाता है, ये खुद देखो शराब पीता है। ऐसा हजरत शम्स ने एक छोटे से टुकड़े में थोड़ी शराब पड़ी हुई थी वो उठा के सूंघा। क्या बोले, शराब ये तो गुलाब है, रोज वाटर है, सूंघो। उसने सूंघा तो गुलाब, उसने सूंघा तो गुलाब, उसने सूंघा तो गुलाब। सब लोग शर्म से मर गए। माफ करना, मौलाना रूमी को कहते हैं वेरी सॉरी, ये माफ करना, बहुत भूल हो गई, मौलाना माफ करना। सब लोग वारी वारी आके माफियां मांगे, हाथ पकड़ के शम्स तबरेज ले गए। बेवकूफ ये क्या किया, शराब, मैंने कहा शराब ला तो तू उसको लकड़ी पे रख के लाया है, जो चीज मुर्शिद को प्यारी है वो चीज से तू दूर रहना चाहता है। भाग गए, वापस भाग गए। उसका जो दिल था वो भूल भुलैयों में रह गया, इश्क लग गया था। वापस तीन बरस मन का जलापा किया, तीन बरस बिरह की अग्नि में जलते रहे, तीन बरस जुदाई के अंदर तड़पते रहे, और फिर जाके तीन बरस के बाद आओ मारा स्वामी राजा, तू मेरे दिल को बांध ले, मेरे दिल को तू शांति दे। दर्शन देओ श्याम जियो, दर्शन देओ श्याम जी, सुध बुध गई है हराए रे मौला, सुध बुध गई हराए। بلا ہمیں پرتم پا بلا ہمیں یا تم سد لو اب آئے رے یا سد لو اب آئے بجھ نرنجن کا پاٹھ ہے پھر صدر دین کا میں تیرے درشن کے لیے تڑپ رہا ہوں میری سد بدھ تیری جدائی میں خلاص ہو گئی ہے اب میں مرنے کے نزدیک ہو گیا ہوں یا تو میرے کو بلا لے نہیں تو تو میرے پاس آ اور میرے اس دکھ کو تو دور کر
پورے درشن وینا باوری ایسا جن گھریا اے بالم گھریا بندو بھول تاری بندگی سایا سورت بتاو پورے درشن وینا باوری اتنا رے کوپ نہ کیجیے مولا دی جے دیدار پیر حسن شانی وینتی سایا پار اتار درشن وینا باوری
گنانوں میں ایسے بہت سے پاٹھ ہیں تین برس کے بعد پھر بھیٹنا ہوئی تب تلک دل صاف ہو چکا تھا دوئی دوگی خودی بدی حسد نندا پڑائی جھوٹ ویر ویرود کوئی چیز دل میں باقی نہیں رہی تھی نہ کھانے کا شوق رہا تھا نہ کپڑے کا شوق رہا تھا نہ سگے کٹمبی یاد تھے نہ مال ملکت کی پرواہ تھی سب چیز میں سے جب دل پوتر ہو گیا اس وقت پھر مرشد نے گلے لگایا بیت الخیال کی عبادت بخشی مرشد کی بھیجنا کی بس مرشد جب ہی ملا درشن پایا شاہ کا دل ہرک نہ مائے جب امام کا درشن ہو گیا یہ آدمی کی سب سے بڑی اونچے میں اونچی جیون کی کوٹھی ہے امام کا دیدار مومنوں ہمارا جو دھرم ہے وہ پریم کا دھرم ہے اور پریم کے سوا اس دھرم میں کچھ ملنے والا نہیں ہم جو کچھ کرتے ہیں وہ بدلہ اس کا مل جاتا ہے لیکن جو چیز ملنی چاہیے اور جتنی ملنی چاہیے وہ چیز نہیں ملتی ادھر کوئی آدمی نے 10 فرانک دے کے مہمانی کھٹی ہے اس کو بھی دعا آسیس مل جاتی ہے لیکن ایک آدمی پریم سے جو امام کی 10 فرانک کی مہمانی کھٹتا ہوئے اور ایک آدمی بے دلی سے یہ سمجھ کے کہ اگر میں نہیں کھٹوں گا تو لوگ کچھ بولیں گے ان دونوں کے اندر بہت تفاوت ہے حد بڑا تفاوت ہے پیسے کی بات نہیں لیکن اسماعیلی مذہب کے اندر جان مال آل اولاد آبرو ملکت مکان سب کچھ دینا پڑتا ہے تب اسماعیلی مذہب کا سچا مزہ ملتا ہے وگرنہ نہیں اگر اس مذہب میں سے آپ سچ مچ اس مذہب کا مزہ سواد چکھنا چاہتے ہو تو دیندارو وہ سواد چکھو یہ محنت کرے بغیر وہ قیمتی چیز اتنی قیمتی ہے کہ اس کی قربانی کیے بغیر نہیں ملے گی ایک کڑوے میٹھا کھا دے ایسے کڑوائی میٹھا کھا دے ایسے کڑوائی بھائی کیا رے کھاو جی بلو ہو جی رے بھائی کیا رے کھاو جی بلو دسوں دکھاتے رنجتا ہوئے سے بھائی دسوں دکھاتے رنجتا ہوئے سے تمہیں کیا رے لیا شاہ کا نام او جی رے تمہیں پیار لیا شاہ کا نام جی. گر پیر نصیر دین کا، پیر شمت کے بیٹے کا یہ گنان ہے، پیر صدر دین کے دادا کا. وہ کہتے ہیں کہ تم میٹھا کھاؤ گے تو کڑوائی ہوئے گی، اس لیے لوگ مت کرو دنیا کا، یہ دنیا کی مٹھاس زہر ہے، اس کے پیچھے مت جاؤ. دنیا میں جیون گزارنے کے لیے ڈیوٹی اپنی پوری کرو، لیکن من باندھو اپنا صاحب سے. دسوند ہمارے اوپر یہ پریم کی چابی ہے. میں نے آپ کو اپنی ایک بات میں کہا تھا کہ دسوند کے بغیر حاضر امام کا پریم ہمارے دل میں کبھی ہونے والا نہیں ہے. کتنی بھی آدمی ظاہر کی بندگی کرے، بیت الخیال میں روز آتا ہوئے، تین وقت کی دعا پڑھتا ہوئے، لیکن دسوند کی اگر کچاس ہوگی اس کے دل میں کبھی بھی پریم پیدا نہیں ہوگا. پریم پیدا کرنے کا چابی جو ہے کلید اس کی وہ دسوند ہے. تین وقت کی دعا، جماعت کی حاضری، مرشد کا حکم، کوئی بھی قیمت کا مانا جائے، اس میں آپ کو انوکول ہوئے آپ کو انوکول نہ ہوئے، آپ کو برا لگتا ہوئے آپ کو اچھا لگتا ہوئے، آپ کو دکھ ہوئے آپ کو سکھ ہوئے، کچھ بھی ہوئے، حاضر امام کا حکم ہو جاوے، اس کے سامنے آمین، اس کے اوپر عمل کرو تو دل کے اندر پریم دیوسے دیوسے زیادہ ہوگا انشاءاللہ. مولانا حاضر امام جملہ جماعت کے اوپر دین دنیا میں رحمت کرے، حقیقتی سمجھ دے وے، دو جہان میں برکت دے وے، فرمان بردار مومن بنائے، دسوند سکریت میں پورا رکھے، ہر بدی برائی گناہ سے بچا کے رکھے، آپ کے دکھ تکلیفیں مشکلیں دشمن دفاع کرے. مولا باپا آپ میں صلاح سب محبت دے وے، آپ جملے جماعت کی جان مال آل اولاد آبرو عزت روزی روزگار تندرستی ایمان میں برکت دے وے، اپنا ظاہر باطن دیدار نصیب کرے. آشا جی تمے چھو ماتا نیتا میں چھو پیتا بھڑتا ربی تم نے جانو جیر مولا بھارا تھار تم نے جانو جی ہمارو مستق تمہارے ہاتھ ہمارو مستق تمہارے ہاتھ اے جیا نہ کھوتی رہے ہری انا پیانا تہاری ان جو سوامیشا ان جو انت تو ہی جانے جی.